नमस्कार, रेडियो कार्यक्रम प्रकृतिबाट तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। राष्ट्रिय प्रकृति संरक्षण कोषको सहकार्यमा तयार पारिएको यो कार्यक्रम काठमाडौँमा उज्यालो रेडियो नेटवर्कको 90 मेगाहर्ज सँगै रेडियो चितवन 94.6 मेगाहर्ज, पोखराको रेडियो तरंग 107.6 मेगाहर्ज र बर्दियाको टाइगर एफएम 99.2 मेगाहर्जबाट पनि एकैसाथ प्रसारण भइरहेको छ। कार्यक्रम प्रकृति हरेक हप्ताको शुक्रबार बेलुकी 8:30 बजेदेखि पौने 9 बजेसम्म सुन्न सकिन्छ। अनि सप्तकोशी एफएम सुनसरी 90 मेगाहर्जबाट चाहिँ शनिबार बेलुकी 6:30 बजे यो कार्यक्रम प्रसारण हुन्छ। कार्यक्रममा हामी प्रकृति संरक्षण, संरक्षणमा आम नागरिकको भूमिका र मानव जीवनमा प्रकृति संरक्षणको महत्वबारे चर्चा गर्छौं। साथै वन्यजन्तु र प्रकृति संरक्षणका क्षेत्रमा भइरहेका प्रयासहरूका बारेमा पनि छलफल गर्ने गर्छौं। चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मर्ने क्रम बढेको छ। एक हप्ताको अन्तरमा 5 वटा गैंडा मृत फेला परेपछि संरक्षण कर्मीहरू चिन्तित छन्। आर्थिक वर्ष 2075-76 मात्रै 45 वटा गैंडा मृत फेला परेका थिए। त्यसमध्ये 43 वटा चितवनका थिए भने 2 वटा बर्दियाका। ती गैंडाको मृत्यु कालगतिले भएको थियो। चालु वर्ष साउन यता पनि चितवनमा 15 गैंडा कालगतिले मरेका छन्। 1.5 वर्षभित्र मरेका धेरै गैंडा 15 देखि 25 वर्ष उमेर समूहका छन्। गैंडाको औसत आयु 40 देखि 70 वर्षसम्म हुन्छ। 2071 गरिएको गणना अनुसार देशभर 645 वटा गैंडा थिए। तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा मात्रै 605 वटा गैंडा थिए। बाँकी गैंडा बर्दिया राष्ट्रिय निकुञ्जमा छन्। एकसिङ्गे भएकै कारण नेपालमा पाइने गैंडा महत्वपूर्ण छन्। नेपालमा पाइने एकसिङ्गे गैंडा हेर्नकै लागि वर्षेनी हजारौं विदेशी पर्यटक चितवन पुग्छन्। झण्डै लोपोन्मुख अवस्थामा पुगे पनि चोरी शिकार नियन्त्रण भएपछि यो प्राणीको संख्या कई वर्षदेखि बढ्दै गएको छ। तर संख्या बढे पनि उमेर नपुगी कालगतिले गैंडाको मृत्यु हुनु चिन्ताको विषय बनेको छ। उमेर नपुगी गैंडाको मृत्यु हुने क्रम बढ्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागको नेतृत्वमा अध्ययन शुरू भएको छ। आज हामी गैंडा मर्नुको कारण र संरक्षणको तयारीको विषयमा कुरा गर्छौं। हामीसँग हुनुहुन्छ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कणेल।
अब गैंडा मर्ने क्रम चाहिँ त्यस्तो सिग्निफिकेन्ट रूपमा त्यस्तो बढोत्तरी त होइन, तर हामीलाई एउटा म्यानेजमेन्टको दृष्टिले एउटा स्ट्राइक गरेको चाहिँ अवश्य हो। अब पपुलेसनको वृद्धिसँगै अब मर्ने संख्या पनि अब स्वाभाविक रूपले बढी नै हुन्छ, त्यो वृद्धि हुँदै जान्छ। त्यो क्रममा चाहिँ नि अब कतै केही कमी कमजोरी छ कि हामीले केही प्रिकसन लिनुपर्ने छ कि व्यवस्थापनमा अझ प्रभावकारी बनाउनको लागि हेर्नुपर्ने कुरा केही छ कि भन्ने एउटा प्रयास हो। हाम्रो प्रयासले अब चाहिँ कतै अस्वाभाविक मृत्युको संख्यामा वृद्धि भएको भए त्यसलाई नियन्त्रण गर्नको लागि सघाउ पुर्याउला, त्यसलाई कार्यान्वयन गर्न चाहिँ लानुपर्छ, कार्यान्वयन गर्न सकियो भने त्यसले कम गर्ला भन्ने एउटा अपेक्षा हो। त्यो क्रममा हामीले यहाँका अब अनुभवी मान्छेहरू, संरक्षणमा लागिपरेका व्यक्तित्वहरू, हाम्रो चाहिँ अब यो मध्यवर्ती सञ्जालमा रहेर काम गर्ने उपभोक्ता समितिका पदाधिकारीहरू, सामुदायिक वनका पदाधिकारीहरू लगायतका स्थानीय चाहिँ अब भद्र भलाद्मी व्यावसायिक व्यक्तिहरूसँग हामीले छलफल चाहिँ चलाउन सुरु गरेका छौँ, चलाएका छौँ र केही सुझावहरू, वस्तुस्थितिको बारेमा जानकारी, उहाँहरूको अनुभव र चाहिँ अब सुझावहरू, यसको प्रभावकारिताको लागि अब इनकेस केही कमी कमजोरी भएको भए अथवा त्यसलाई प्रभावकारी रूपमा अझ अगाडि बढाउनुको लागि सुझावहरू लिने क्रम चाहिँ भएको छ। अब यो क्रममा सरसर्ती पहिला कुरा त वासस्थान, गैंडाको लागि पानीका आहालहरू, चाहे त्यो स्वच्छ पानी बग्ने नदी हो, चाहे आहाल ताल तलैया पोखरी ढापहरू हुन्, चाहे घाँसे मैदान होस्, घाँसे मैदानमा पनि अब खाद्य र अखाद्य खालको चाहिँ घाँसे प्रजातिहरू, कतिपय चाहिँ यो इन्भेसिभ भनेर भनिन्छ, यो चाहिँ झाडी अखाद्य खालको झाडीहरू, बनमारा जस्ता चाहिँ झारहरूको चाहिँ वृद्धि होइन, पानीका चाहिँ पोखरीहरूको चाहिँ अब उचित व्यवस्थापन, कतिपय अब व्यवस्थापन गर्दा गर्दै पनि जुन नेचुरल पोखरीहरू थिए स्वास्थ्यका लागि एकदम अलिकति चाहिँ नि उपयोगी थिए तिनीहरू चाहिँ विनाश भएको पुरिएको आदि अवस्थाहरूलाई मध्यनजर गर्दाखेरिमा चाहिँ घाँसे मैदानमा चाहिँ नि अलिकति व्यवस्थापन अलिकति प्रभावकारी गर्नुपर्ने पानीका पोखरीहरूको चाहिँ नि त्यसलाई जगेर्ना गर्ने नभएको ठाउँहरूमा नयाँ सिर्जना गर्ने अथवा पानीका जुन अब कतिपय खाडलहरूमा अथवा कतिपय अब स्वच्छ पानी भएको नदी खास गरिकन नारायणी र केही हदमा राप्तीमा पनि त्यस्तो सुरु देखिन्छ त्यहाँ चाहिँ नि विषादीहरू विषादी भन्नाले अब यो सहरी फोहोरहरू लगेर फाल्ने औषधिका चाहिँ नि विषाक्तहरू लगेर फाल्ने होइन विभिन्न फ्याक्ट्रीहरू ह्याचरीहरूका फोहोरहरू चाहिँ त्यही नदीमा लगेर फाल्ने एउटा चाहिँ नराम्रो एउटा प्रवृत्ति देखिएको छ अब यस्तै कारणहरूले गर्दाखेरि पानीका स्रोत घाँसे मैदान को चाहिँ अब अलिकति थोरै बढी संवेदनशीलता हो कि भन्ने कुराहरू हामीले पनि अनुभव गरेकै कुरा हुन् र समुदायले पनि त्यही हिसाबले अब सुझाव र आफ्नो क्षेत्रबाट त्यसलाई व्यवस्थापन गर्ने सहयोगको एउटा कमिटमेन्ट प्रतिबद्धताका कुराहरू आएका छन्। यो स्वाभाविक हो मान्छेहरूमा जस्तै अब अरू प्राणीहरूमा पनि रोगव्याधका कुराहरू पनि हुन सक्छन्। अघिल्लो 2074-75-75-76 र यो आर्थिक वर्षसम्म आइपुग्दा यो आर्थिक वर्षमा 18 वटा 17-18 वटा त्यसपछि योभन्दा अघिल्लो आर्थिक वर्षमा 43 वटा र त्योभन्दा अगाडि 74-75 26 वटा गैँडा मरेको अवस्था हेर्दाखेरिमा 3 वर्षको रेकर्डबाट 3-4 वटा गैँडामा चाहिँ केही रोगहरू लागेको देखिन्छ। अब त्यो स्वाभाविक मैले भनिसकेँ त्यो स्वाभाविक पनि हो तर त्यो संक्रमण हुने खालको संक्रमित रोग व्याधको कुरा चाहिँ त्यस्तो खासै देखिएको छैन तथापि हामीले ती कुराहरूमा पनि ध्यान दिनुपर्ने हुन्छ। अब एउटा कुरा चाहिँ के हुनसक्छ भने कतिपय अब घाइते अथवा अलि अशक्त अथवा यसो हेर्दाखेरिमा चाहिँ अलिकति केही न केही शङ्कास्पद देखिएका जनावरहरूलाई सबैलाई गर्न सकिँदैन केही जनावरहरूलाई हामीले त्यसलाई क्याप्चर गरेर ट्रायङ्गुलाइजेसन गर्ने भनिन्छ त्यसलाई लठ्याउने डार्ट गर्ने र त्यसपछि त्यसलाई उपचार गर्ने कुराहरू गर्नुपर्ने हुनसक्छ भने अर्कातिर चाहिँ कतिपयहरूमा एउटा मन्द विषको रूपमा अखाद्य वस्तुहरू लामो समय खाँदा पानीको चाहिँ पानीमा पानीका स्रोतहरूमा भएको विषाक्तहरूले गर्दा अथवा अर्को एउटा चाहिँ कारण के देखिया छ भन्नु होला भने बाहिरतिर अब किसानहरूको एउटा अनुभव र हाम्रा पनि संरक्षण कर्मीहरूले भनेको सुझावको आधारमा अब्जर्भेसनको आधारमा खेतीबालीहरूमा एकाद आउने गैँडाहरू अथवा त्यो लगायत अन्य जनावरहरूमा पनि घाँसहरूमा अथवा चाहिँ यो गहुँ जौ तोरी आदि लगायतका खेतीबालीहरूमा हाल्ने पेस्टिसाइडहरू कीटनाशक औषधिहरूको कारणले गर्दाखेरिमा त्यो खाएर पनि कुनैलाई डाइरेक्ट असर गरिहाल्ने यस्तो 2-4 वटा केस त्यो पनि देखिया छ केही न केही त्यसको कारणले हो कि भन्ने चाहिँ देखिया छ।
अब जो सब तपाईँहरू अहिले अध्ययनकै क्रममा हुनुहुन्छ त्यहाँ समुदायसँग छलफल गरिरहनु भएको छ अब यसको निचोड आउला र अब आगामी कदम कसरी अगाडि बढाउने कसरी योजना बनाउने गैँडालाई अब चाहिँ कसरी संरक्षण गर्ने अझ थप भनेर चाहिँ तपाईँहरू लाग्नु पक्कै हुन्छ। अहिले अर्को कुरा अघि तपाईँले भन्या बाहेकका चाहिँ यो वासस्थान त्यसपछि अरू विषादीका कुरा बाहेक यो मौसमले पनि फरक पार्छ जाडोयाम सुक्खा गर्मी अनि अलिक बढी
व्यवस्थापन हजुर घाँसे मैदानको व्यवस्थापन भनेकै के हो भने उनीहरूलाई वातावरण अनुसार अनुकूलित गर्नका लागि कुन समयमा घाम ताप्नुपर्ने हो कुन समयमा अलिकति वार्म ठाउँमा बस्नुपर्ने हो त्यो कम्बिनेसनको बहुत जरुरी छ बायोलोजिकल रिक्वायरमेन्टको कुराहरू हो त्यो। अब घामले त तपाईँलाई थाहा छँदैछ घामले एउटा ठुलो इनर्जीको सोर्स हो त्यो घाम भनेको होइन। अब घाँसे मैदान यति अटाप्य छ कि उनीहरू बिचमा ट्र्याकहरूमा घुम्दाखेरि पनि त्यो घामको ताप उनीहरूले पर्याप्त रूपमा प्राप्त गर्न सकेका हुँदैनन् होइन। अब त्यस्तो समयमा खुल्ला चाहिँ जङ्गलमा गयो भने न त्यहाँ खाद्य चाहिँ घाँस खान योग्य घाँसको प्रजाति हुन्छ न उनीहरूले तापबाट घामको तापबाट प्राप्त गर्ने इनर्जी प्राप्त गर्न सक्छन् अनि त्यस कारणले गर्दाखेरिमा त्यो पनि एउटा कारक चाहिँ हो।
अब यो बाढीको कुरा गर्दा 74 सालमा साउनमा चाहिँ बाढी आउँदा 4 वटा गैँडा बगाएर पनि मरेको तथ्याङ्क छ होइन त भनेपछि यो मौसमी र प्राकृतिक कारणले पनि गैँडा मर्ने क्रम चाहिँ अब बढ्यो नभन्दा पनि त्यो भइरहँदाखेरि गैँडा मरिरहँदाखेरि त्यो पहिला हामीले त्यो अनुभवले पनि केही योजनाहरू बनाएका छौँ त जस्तो बाढीकै कारण चाहिँ अब मर्न नदिनको
लागि गत साल पनि यहाँलाई जानकारी होला हामीले गत साल पनि केही यो चाहिँ मृत्युको चाहिँ अब ट्रेन्ड अलिकति बढाए देखेपछि एउटा सावधानीपूर्वक के छ त अब यो हेरिराख्नु त हाम्रो नियमित काम पनि हो नियमित प्रक्रिया पनि हो त्यसको अवस्था के छ भन्ने कुरा चाहिँ हेर्नु हाम्रो चाहिँ त्यो एउटा प्रायोरिटीमा परेको कुरा हो त्यो त्यस कारणले गर्दाखेरि पोहोर पनि हामीले हेरेका थियौँ र केही हामीले सुझाव पनि दिएका थियौँ। सुझावको कुरा गर्नुपर्दाखेरिमा हामीले छ आठवटा जति छ, मेरो विचारमा छवटा जस्तो लाग्छ, सुझावहरू दिएका थियौँ। त्यो सुझावहरूको कार्यान्वयन भएको म यहाँलाई जानकारी गराउन चाहन्छु। यहाँको पपुलर सञ्चार माध्यम मार्फत म सर्वसाधारणलाई पनि जानकारी गराउन चाहन्छु। हामीले दिएका केही सुझावहरू मध्ये सातवटा हामीले सुझाव दिएका थियौँ।
हजुर,
सुझाव मध्ये एउटा घाँसे मैदानको व्यवस्थापनको कुरा थियो। गत सालहरूमा बढीमा 200 हेक्टरसम्म मात्रै व्यवस्थापन गर्न सकिएको अवस्था थियो। यहाँले भन्नुभयो जस्तै त्यो विभिन्न सिजनमा विभिन्न आवश्यकता पर्ने कारणले गर्दा नेसनल पार्क भोलिका सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी ब्लक अनुसार सबै ब्लकहरूमा सानो सानो प्याजमा एक सिजनमा गर्ने, त्यसपछि त्यसले मात्रै पुग्दैन, एकैचोटि एक ठाउँ मात्रै गर्ने पनि होइन। घाँसे मैदान हरेक क्षेत्रमा चाहिँ जनावर हुन्छन्, हरेक क्षेत्रका जनावरलाई पुग्ने गरी एकैचोटि गर्न पनि सकिँदैन, होइन। त्यस कारणले गर्दाखेरिमा सबै ठाउँको प्रतिनिधित्व हुने गरी एकवटा ब्लक सानो सानो प्लटहरू गर्ने, त्यसपछि अर्को महिना अर्को सिजन जाडोभन्दा अगाडि, जाडोको समयमा, जाडोभन्दा पछाडि क्रमिक रूपले बढीमा हामीले वैशाखभित्रमा, चैत वैशाखभित्रमा म्यानेजमेन्ट गरिसकेका हुनुपर्छ। त्यस कारणले गर्दाखेरि हरेक महिना उनीहरूलाई एभाइलेबल हुन्छ। एउटै प्लटमा पनि अब फागुन असोज कार्तिकमा हामीले व्यवस्थापन गऱ्यौँ भने पुस माघसम्म पुग्दाखेरिमा त्यो काटेको नकाटेको एक छत्तै भइसकेका हुन्छ। त्यस कारणले गर्दा फेरि पुस माघमा गएर त्यो ठाउँमा अर्को प्लटमा फेरि काट्नुपर्ने हुन्छ, ताकि असोज कार्तिकमा अगाडि एउटा प्लटमा खाइरहेका हुन्छ, नयाँ सुकुलेन्ट चाहिँ ऊहरू मुनाहरू पलाउँछ, त्यो खान सक्छ। त्यसपछि त्यो चाहिँ अलिक ढड्डी हुन थालेपछि, बढ्न थालेपछि त्यो चाहिँ अब अलिकति समाउ त खान हुन्छ, तर त्योभन्दा चाहिँ अझ फेरि अर्को एउटा विकल्पको लागि हामीले पुस माघमा अर्को गर्छौँ, चैत वैशाखमा अर्को गर्छौँ, यसरी गर्दाखेरि वर्षभरिलाई खान पुग्ने हुन्छ। त्यो हिसाबले प्याज प्याजमा चाहिँ हामीले व्यवस्थापन गरेका हुन्छौँ।
हजुर, अब अन्त्यमा तपाईँले
म भन्दैछु, अनि एउटा अर्को कुरा के भने पानीको शुद्धताको कुरा गर्दाखेरिमा हामीलाई त्यो पनि शङ्का लागेर पानीका डोबिल्काहरू, आहालहरू र यो नदीका पानीहरूको स्रोतहरू, जहाँ फ्याक्ट्रीहरू छन् फ्याक्ट्रीको नजिकमा पनि रहेका चाहिँ पानीका स्रोतहरू सबैको परीक्षण गर्ने, नमुना सङ्कलन गरेर वातावरण विभागसँग हामीले मन्त्रालयसँग समन्वय गरेर मन्त्रालयको निर्देशन बमोजिम वातावरण विभागसँगको समन्वयमा उसले 70-75 स्याम्पल लिएर टेस्ट परीक्षण गर्यो। त्यसमा त्यस्तो चाहिँ सिग्निफिकेन्ट त्यस्तो चाहिँ विषाक्तता के देखिँदैन, तथापि के हो भन्नुलाई भने लङ टर्ममा एउटा मन्द विषको रूपमा त्यो चाहिँ विकसित भइरहेको हुनसक्छ। त्यसतर्फ पनि हामीले चाहिँ परीक्षण सँगसँगै त्यसको सावधानी गरिराखेका छौँ र हामीले अब पनि त्यसलाई नियमित रूपमा गर्नुपर्छ भन्ने कुरा छ। अर्को जनावरहरूको चाहिँ त्यसमा लागेको रोगको कुरा गर्दाखेरिमा विभिन्न कारणले हुनसक्ने रोगको कहिलेकाहीँ सङ्क्रमण हुनसक्ला, त्यसलाई तत्काल एक्सनमा जानुपर्ने हुनसक्छ, तर कमसेकम एउटा स्ट्याटस पत्ता लाग्छ। त्यो रोगको लागि पनि हामीले केन्द्रीय प्रयोगशाला छ जुन पशु स्वास्थ्य सेवा विभाग को चाहिँ ल्याबमा, केन्द्रीय भेटनरी ल्याबमा समन्वय गरेर त्यहाँ पनि हामीले परीक्षण गर्ने गरेका छौँ र त्यसको पनि हामीले अब नियमित रूपमा गर्नेछौँ र अहिले पनि त्यसको चाहिँ अहिलेको चाहिँ रिजल्ट हेर्दाखेरिमा त्यस्तो नराम्रो असर केही देखिएको छैन। वासस्थानको प्रभावकारी व्यवस्थापनको योजना बनाएर काम गर्ने भनेर हामीले चितवनका चाहिँ प्राविधिकहरू र अरू निकुञ्जकालाई पनि त्यसमा समाहित गराएर चाहिँ एउटा ट्रेनिङमा देहरादून पठाएका थियौँ र तिनीहरूलाई यहाँ ल्याएर चितवनमा लिएर आएर एउटा एक्सन प्लान बनाउन लगाएका छौँ। त्यो प्लानको पनि अब कार्यान्वयनको क्रममा रहेको म यहाँलाई जानकारी गराउन चाहन्छु र अरू चाहिँ त्यसका चाहिँ नियमित रूपमा त्यसका नमुनाहरू चाहिँ मासु र रगतका नमुनाहरू सङ्कलन गरेर ल्याबमा राख्ने र त्यसलाई चाहिँ अध्ययन गरिराख्ने भन्ने कुरा पनि एउटा हामीले त्यो काम गरिराखेका छौँ। र एउटा कुरा के विचार गर्नुपर्छ भने हाम्रो प्रकृति हाम्रो जीवनसँग जोडिएको छ, प्रकृतिमा यस्ता किसिमका अलिकति एकदम अप्रत्याशित किसिमका चाहिँ विभिन्न घटनाहरू हुन थाले, होइन, यो सन्तुलित देखिएन भने हाम्रो जीवनशैलीमा पनि त्यसले प्रभाव पार्छ। त्यस कारणले गर्दाखेरिमा चाहिँ नि हाम्रा प्राकृतिक, चाहे निकुञ्ज मात्रै होइन, निकुञ्जभन्दा बाहिर रहेका प्राकृतिक खोला नाला होइन प्राकृतिक चाहिँ क्षेत्रहरूमा चाहिँ नि फोहोर विषाक्त चिजहरूको व्यवस्थापन उचित ढङ्गबाट गरौँ, होइन, प्रकृतिको सन्तुलन हुन सकेन भने यसको सङ्केत यो चाहिँ प्रकृतिमा जुन चितवनमा गैँडाको एउटा साङ्केतिक रूपमा देखिएको छ, यदि यो वास्तवमै यो चाहिँ भोलि नराम्रोसँग फैलियो भने हाम्रो जीवनशैलीलाई पनि असर गर्छ भन्ने कुरामा चाहिँ सचेत हुँदै आफ्नो तर्फबाट सबैले चाहिँ संरक्षणमा सहयोग गरौँ भन्ने विनम्र अनुरोध पनि गर्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कणेल। गैंडा मर्नुको कारण बारेको विषयमा कुरा गर्दा गर्दै आजको लागि कार्यक्रमको समय सकिन लागेको छ। अब अघिल्लो हप्ता सोधिएको प्रश्नको जवाफ र विजेताको नाम। अघिल्लो हप्ता हामीले सोधेका थियौं यस वर्षको वाडेन सम्मेलन के विषयमा केन्द्रित थियो, यसको सही उत्तर हो पूर्वाधार र वातावरण। यसपालि हामीलाई जवाफ पठाउने मध्ये कसैको पनि जवाफ मिलेको छैन। अब यो हप्ताको लागि प्रश्न, यसअघि गरिएको गणनामा चितवन निकुञ्जमा मात्रै कतिवटा गैंडा थिए, प्रश्नको जवाब लेखेर पठाउनुहोस्। सही जवाब पठाउने तीनजनाले पुरस्कार स्वरूप निशुल्क चिडियाखाना घुम्न पाउनुहुन्छ। जवाब मोबाइलमा एसएमएस गरेर पठाउन सकिन्छ। त्यसको लागि ZOOZOO टाइप गरी एक स्पेस दिएर सही जवाब लेखी 35566 एसएमएस गर्नुपर्छ। आजको लागि कार्यक्रमको समय सकिने लागेको छ। अर्को हप्ता यसै बेला संरक्षणसँग सम्बन्धित अरू सामग्री सहित आउनेछौ। त्यति बेलासम्मका लागि प्राविधिक साथी सशेन्द्र गौतमसँगै म मिलन तिमिल सिन्हा पनि बिदा हुन्छु। नमस्कार।